एक बेचारी बेवा औरत, एक हमारे कुटुंब का कोई ऐसा शख्स, हम तो देखा है खाने का, हम तो जियारत कराए मस्जिद नबवी की, लेकिन नहीं, यहां मसाला अपनी समझ का नहीं है, इस्लाम का उसूल अलग है। अब देखिए ये मोमिना, और चूंकि मैं बहुत शॉर्ट में इस वाकये को पढ़ रहा हूं तो कुछ चीजें इसमें भी मिसिंग होंगी, उसे नजरअंदाज कीजिएगा, लेकिन शॉर्ट सही बात यह थी, शौहर मर गए, बिजनेस बंद, जॉब मुमकिन नहीं, जो छोड़ के गया है उसी में गुजारा करना जब तक के बच्चा बड़ा होकर इस्टेब्लिश ना हो जाए। अब इसके दिल में ख्याल आया कि मुझे चाहिए कि जो मेरे और शौहर का तरीका कार था चैरिटी का, उसे जरा रोकूं, उसे जरा सा कम करूं। कभी कभार लोग आजादारी के हवाले से भी यही जुमला कहते हैं, और मैंने अर्ज किया था कि फुरूए काफी में जाकर वो हदीस पढ़ लीजिए जिसमें इमाम ने सेकेंड टाइम हज करने के फजीलत को इस तरह बताया कि आजादारी पर जितने आज हमारे एतराज हैं सबका जवाब उसमें आ गया। लेकिन खैर, किसी ने कहा कि मौलाना हमने वो हदीस नहीं पढ़ी, मौका मिला तो आगे किसी मजलिस में बहुत ही शॉर्ट करके बता दूंगा। अभी बात यह कि चैरिटी जो मैं कर रही थी शौहर के जमाने में, अब जरा इसे कम करना चाहिए, सोर्स ऑफ इनकम तो कोई नहीं, जितना जमा शुदा है अब इसी में से खर्च होगा। दिल में यह ख्याल आया, फौरन इसने अपने आप को कंडेम किया और एक ऐसी बात कही कि आप कहेंगे कि हाँ यह होता है मोमिन का अकीदा, इमाम ने कहा लेकिन यह गलत ख्याल था। कौन सा? सेकंड। फौरन इसके दिल में यह ख्याल आया, अरे ये मैंने क्या कहा, मैं क्यों चैरिटी रोकूं, रोजी देने वाला मेरा शौहर नहीं था, रोजी देने वाला अल्लाह था, शौहर मरा है, अल्लाह तो नऊज़ु बिल्लाह नहीं मरा, यही तो अल्लाह ने हजरत मूसा से कहा, क्या है मूसा, जब तक मेरे खजाने खाली नहीं होते अपनी रोजी के बारे में परेशान ना होना, और जब तक शैतान की मौत का यकीन नहीं होता उसकी जानिब से मुतमईन और बेफिक्र होके ना बैठना, और जब तक तुम्हें अपने गुनाह माफ होने का यकीन ना हो जाए किसी और के गुनाह और ऐब पे निगाह न डालना। पहला जुमला, जब तक मेरे खजाने भरे। इंग्लैंड की हालत बहुत खराब, यूनान के अंदर पता नहीं क्या हो रहा, स्पेन के अंदर पता नहीं क्या नए कानून आ रहे, पुर्तगाल में पता नहीं इतने डिमोन्स्ट्रेशन क्यों हो रहे, अमेरिका के अंदर पता नहीं इकोनॉमी कहां जाएगी, ऑस्ट्रेलिया के लोग कहां जाएंगे सर छुपाने के लिए, इनके खजाने खाली होंगे, रब्बुल आलमीन का खजाना अभी भरा हुआ, अभी आपको अपनी रोजी के बारे में परेशान नहीं होना। लोग कहेंगे मौलाना मेंबर से कहना आसान है, आइए हमारे साथ और आगे देखिए हमारे जॉब की हालत, उसका जवाब सूरह इमाम हुसैन में आए जो इस वाकये से कनेक्ट होके आखिर में आएगा। मेरा शौहर मरा है, अल्लाह तो मौजूद है, रोजी वो देता है, मैं अपना तरीका क्यों बदलूं, जैसा शौहर की जिंदगी में चैरिटी करती थी उतना अभी भी करूं, और करती रही करती रही करती रही। रात को सोई, कई साल के बाद ख्वाब में देखा मेरे एक तरफ जन्नत है एक तरफ जहन्नम, जन्नत में उसे एक बेहतरीन पैलेस नजर आया, खूबसूरत इतना कि आदमी कभी सोच भी नहीं सकता। पूछा ये महल किसका, कहा ये तेरे मरहूम शौहर का है। कई सालों बाद जब से शौहर मरा, आज शौहर के बारे में पहली कोई न्यूज आई कि जन्नत में है और इतना खूबसूरत महल। सवाल किया कि आखिर मेरे शौहर को यह महल क्यों मिला, तो इसलिए मिला है कि सारी ओवरऑल नेकी का नहीं, बाकी नेकियों का हिसाब किताब तो कयामत के दिन होगा, ये सिर्फ एक नेकी राह खुदा में जो वो चैरिटी करता था। दिल में एक सेटिस्फेक्शन पैदा हुआ, यही नेकी तो मैं भी कर रही हूं, और अल्लाह आदिल है, अगर एक नेकी पे मेरे शौहर को मरते ही जन्नत दे रहा है तो मुझे भी जन्नत मिलेगी। अब जरा लेफ्ट साइड पे देख लो, वहां जहन्नम गई, जहन्नम देखा कि जहन्नम में आग का एक कुआं, पूरा कुआं एक वेल फुल ऑफ फायर। कौन सी आग? ये जो आपके घरों में होती, हदीस है इमाम की कि जहन्नम की आग को अल्लाह ने 70,000 टाइम पानी से धोया, ये हमें समझाने के लिए, तो वह इतना ठंडा हुई कि जैसे ये दुनिया की आग। ये जो दुनिया की आग है समझिए, एक्चुअल फायर ऑफ हेल 70,000 टाइम पानी से धोई गई, तब ये दुनिया की आग बनी कि जिसे हम एक लम्हे के लिए टच नहीं कर सकते, और पूरा कुआं उससे भरा हुआ, और उसके अंदर बहुत सारे गुनाहगार आग में जलाए जा रहे हैं, मगर एक जगह बीच में एम्प्टी नजर आ रही। जैसे मैं कंपेयर नहीं कर रहा हूं, जब क्राउड बहुत ज्यादा होता है तो हम निगाह डालते हैं कोई खाली जगह हो तो लोगों से कहे कि वहां आगे आ जाइए। इसने देखा कि पूरे कुएं के अंदर बहुत सारे गुनाहगार है, एक जगह बीच में जरा खाली नजर आ रही, एम्प्टी। फरिश्तों से पूछा ये किस लिए है, कहा कि यहां ये जगह जिसके लिए रिजर्व है, उसका इंतजार हो रहा है, वो आ जाए तो उसको ये जगह दी जाएगी। वो कौन है? कातू, ख्वाब, ख्वाब है, सपना, ड्रीम। मगर अगली सुबह को उस जमाने के नबी ने रिकन्फर्म किया कि ख्वाब सच्चा ख्वाब था। अभी तो रात चल रही है, सुबह के वक्त नबी के पास गई, लेकिन क्यों गई थी? क्योंकि फरिश्तों ने कहा कि जहन्नम की आग तेरा वेट कर रही, अल्लाह ने ये जगह एडवांस में तेरे लिए रिजर्व कर दी। घबरा के कहा कि मेरा गुनाह क्या, कौन सी ऐसी मैं गलती कर रही? कहा जो तू राह खुदा में चैरिटी कर रही थी ना, ये उसकी पनिशमेंट। और आंख खुल गई। सपने, ड्रीम या ख्वाब पे तो अपना कंट्रोल नहीं है, आंख खुल गई। अब इसकी समझ में नहीं आ रहा है कि ये क्या मैंने देखा। कभी दिल कहता है ये शैतान था, मुझे चैरिटी से रोकना चाह रहा था, और कभी दिल कहता है नहीं, ख्वाब बिल्कुल सच्चा लग रहा है। ये तस्किरा है बनी इसराइल का। जैसे ही सुबह उठी, पहला काम ये किया, अच्छा सारी रात जागी, जैसे ही सुबह हुई पहला काम ये किया, घर से निकल के अपने जमाने के नबी के पास गई। या नबी खुदा, ये जो मैंने देखा सच है कि झूठ? कहा जो तूने देखा बिल्कुल सच है। तेरे शौहर को जन्नत के अंदर एक कैसल और पैलेस और महल मिला, और जहन्नम का कुआं आग से भरा हुआ तेरा वेट कर रहा। या नबी खुदा, रीजन का जो ख्वाब में बताया गया, तेरे शौहर को रिवार्ड मिला चैरिटी का, तुझे पनिशमेंट मिलेगी चैरिटी की वजह से। या नबी खुदा, कॉमन सेंस के खिलाफ है, अकल कबूल नहीं करती। का सुन रीजन, जब तक तेरा शौहर जिंदा था, राय खुदा में जितना वो दे रहा था और उसकी परमिशन से तू दे रही थी सवाब, जैसे ही तेरा शौहर मरा, अब उसका माल तेरा माल नहीं बना। एक वाइफ का अपने शौहर के एसेट्स में कितना परसेंट होता? 12 point something, आठवां हिस्सा। पुराने जमाने में इंडिया पाकिस्तान में हम कहते थे एक रुपए में दो आने, 12 point something, बाकी सारा हिस्सा उसके बच्चे का। शरीयत में पूरा एक सिस्टम है कि हाउ टू डिस्ट्रीब्यूट द एसेट्स ऑफ डिजीज पर्सन। हर एक का एक हिस्सा है कि बाप बाप को इतना, माँ को इतना, बीवी को इतना, बेटे को इतना, बेटी को इतना। और दुनिया में किसी आदमी में यह ताकत नहीं है कि उसको चेंज कर सके। तूने शौहर के मरने के बाद जितना पैसा खर्च किया, 12% के बाद तूने अपने बेटे का माल खर्च किया, और जब तक बच्चा नाबालिग हो उसके माल को खर्च करने की किसी को इजाजत नहीं, इवन बच्चे को भी। नाबालिग कमाल अपना माल समझ के खर्च कर रही, ठीक है लैक ऑफ नॉलेज थी, लेकिन अगर हम लैक ऑफ नॉलेज की वजह से जहर पिएंगे, जहर हमको नुकसान पहुंचा के रहेगा। का सिर्फ एक मसला तुझे नहीं मालूम था, जिसके नतीजे में अल्लाह तेरे लिए ये पनिशमेंट रख रहा, लेकिन चूंकि तेरी इंटेंशन सही थी तो मरने से पहले अल्लाह ने यह ख्वाब दिखा दिया, ताकि अगर तौबा करना चाहे तो अभी तौबा कर ले। ये भी हो सकता था ये ख्वाब ना देखते कब्र में जाके इसको पता चलता, मगर इसकी इंटेंशन सही, अमल गलत, फेले हराम और गुना। आइए अब कुरान की उस आयत का तर्जमा सुन ले, जो सूरह इमाम हुसैन की आयत है। कुरान हमारे आज के सबसे बड़े प्रॉब्लम को जो यूरोप और नॉर्थ अमेरिका वालों को फेस करना पड़ रहा, कुरान बहुत ही शॉर्ट में एड्रेस कर रहा, वो अम्मल इंसान इज़ा मब्तला, जब अल्लाह उसका इम्तिहान लेता है, फ़क़दरा अलैहि रिज़्क़हु, उसकी रोजी को तंग कर देता, रोजी कम हो जाती, बिजनेस जॉब आदमी की अर्निंग कमी आ जाती, फिर कुरान कह रहा मगर अल्लाह ये इम्तिहान लेता क्यों? ये वाला इम्तिहान क्योंकि ये इम्तिहान अल्लाह के उस अनाउंसमेंट के अगेंस्ट कि जितने इंसान हैं सबकी रोजी का वादा अल्लाह ने लिया, और यहां ये कह रहा है फकदर आले रिस्को, हम तुम्हारी रोजी कम करते हैं। वाई? इसी आयत में इसके फौरन बाद कुरान ने चार रीजन बताए, ये है कॉज रूट, बिजनेस क्यों फ्लॉप हो रहे हैं, जॉब की अनसिक्योरिटी क्यों है, आदमी के लिए शायद अंग्रेजी में कहते हैं एंड्स को मिलाना मुश्किल क्यों हो रहा, अपने घर को यानी हत्ता इंतहाई इकोनॉमिकल तरीके से चलाना भी क्यों प्रॉब्लम है। किसी ने कहा कि मौलाना रोजी के लिए कोई मुख्तसर तरीन और बेहतरीन दुआ बता दीजिए, दुआ तो मैं बता रहा हूं यहां रुक कर, लेकिन मैं डायबिटिक पेशेंट, बहुत ही ज्यादा मेरी शुगर हाई, डॉक्टर सारे तरीके इख्तियार करके फेल हो गया, डाइट कंट्रोल एक्सरसाइज, पहले टैबलेट इसके बाद इंसुलिन, और इंसुलिन का भी इतना हाई डोज, घबरा गया कि रीजन क्या, मौलाना आपकी सबकी पाबंदी करते, सबकी पाबंदी करता हूं, अलबत्ता रात को सोते वक्त 2 पाउंड गुलाब जामुन जरूर खाता हूं, मुझे बहुत पसंद, सर पकड़ के बैठ गया कि आप कैसी ही दवा क्यों ना इस्तेमाल कर लें, जब तक कि जो कॉज रूट है इसका ख्याल नहीं करेंगे कैसे आपकी शुगर कंट्रोल होगी। 2-2 पाउंड गुलाब जामुन खा के कहते हैं कि डॉक्टर साहब आपकी दवा में कोई असर नहीं। अब कुरान 2 चीजें बता रहा, मुख्तसर दुआ, देखिए बहुत शॉर्ट, मुझे याद है 4 साल पहले भी मैंने एक शॉर्ट दुआ बताई थी, शहजादी की तस्बीह, हम तो नमाज के बाद पढ़ते हैं, और अगर सही मानों में आप पूछिए ईमानदारी के साथ ऑनेस्टली स्पीकिंग, तो अक्सर लोग नमाज के बाद शहजादी की तस्बीह बस इसलिए पढ़ते हैं कि उनको बचपने से सिखा दी गई, उसकी फिलॉसफी, उसकी लॉजिक, उसका बैकग्राउंड, उसका कॉन्टेक्स्ट, उसका मैसेज। कितने लोग नमाज के बाद ये ख्याल दिल में रख के ये तस्बीह पढ़ते हैं, नहीं, जब से नमाज मदरसे में सीखी, नमाज खत्म की, तस्बीह पढ़ी, दुआ मांगी, सिजदा किया, इसको समझते हैं नमाज, उस तस्बीह के पीछे पूरी फिलॉसफी, मगर नमाज वाली तस्बीह नहीं, जॉब पे जाने के लिए निकले दरवाजे में रुक के तस्बीह पढ़ी, बिजनेस की जानिब जाए घर से निकले दरवाजे में रुक के, एक ये, और दूसरी रोजी के एतबार से बेहतरीन दुआ, जब भी अपने रोजी के लिए घर से निकले घर के दरवाजे पर रुक के एक जुमला कहें, खाली एक जुमला, अस्सलामु अलल हुसैन व अला अली इब्ने हुसैन व अला औलाद हुसैन व अला साहब हुसैन, आप अमल करके देखिएगा, खुद आप कहेंगे कि ऐसी बेहतरीन और इतनी शॉर्ट और सिंपल दुआ, ये हुआ मसले का पहला सलूशन। दूसरा कुरान बता रहा कल्ला व अम्मल इंसान इज़ा मब्तलाह और रब्बहू फ़क़दर अलैहि रिज़्क़हू फ़यक़ूलु रब्बी अहानन, रोजी कम हो जाती है, वो कहता है मेरे खुदा ने मेरे साथ जुल्म किया, मेरी तौहीन की, मुझे प्रॉब्लम में डाला। कल्ला, कुरान कहता है हरगिज नहीं, खुदा ने कुछ नहीं किया है, बल ला तुकरिमून अल यतीम, तुम यतीम का इकराम नहीं करते, यतीम का जो स्टेटस है उसका ख्याल नहीं करते, वला तुहासून अला ताअमिल मिस्कीन, मिस्कीन को खाना नहीं देते, वताकुलून तुरास अक्लन लम्मा, माल मीरास पूरा एक सिस्टम है इस्लाम, किसका कितना हिस्सा बनता है, 99% वेस्टर्न कंट्रीज के अंदर ये गुनाह हो रहा, बताकुलून तुरास अक्लन लम्मा, बीवी का कितना हिस्सा है अपने शौहर के एसेट्स में, कितना मिलता, हाथ की अंगूठी खाली, बड़े बेटे का हक है, किसी और बेटे को इसमें बोलने का इख्तियार नहीं है, کتنے لوگوں کو یہ مسئلہ معلوم ہے کہ چار چیزیں ایسی ہیں جو صرف بڑے بیٹے کو ملیں گی، قرآن، تلوار، سواری، انگوٹھی. پھر سواری کے اندر ہمارے مراجع میں کتنی بحث ہے کہ اس سے مراد گھوڑا ہے کہ آج کی کار بھی اس میں آتی. کتنے لوگوں نے یہ مسائل آغا سیستانی کی بک میں پڑھے. مگر یہ تو چھوٹا سا مسئلہ. ابھی جب میں حج کر کے کراچی پہنچا اور پھر کراچی سے آسٹریلیا جا رہا تھا تو ایئرپورٹ پہ میرے سامنے ایک مسئلہ آیا، اور یہ اتنی کامن مسٹیک ہے کہ 90% میں نے اس مسئلے میں لوگوں کو مس انڈرسٹینڈنگ میں پایا ہے. وہ کیا؟ وہ یہ کہ ایک صاحب کا انتقال ہوا ابھی میرے سامنے، یہ غالباً عید قدیر کے دو دن بعد 20th village کو یہ کیس آیا. ایک صاحب کا انتقال ہو گیا، ماشاءاللہ بہت پیسہ چھوڑ کے گئے، اور جیسا اکثر ہوتا ان کے وارثوں میں دو بیٹے بڑے اچھے خوشحال، انہیں کوئی کسی قسم کا کوئی مانیٹری پرابلم نہیں تھا، اور ایک بیٹا اور دو بیٹیاں بڑی غریب، واقعاً ان کے گھر میں فاقے. اب پہلی بات تو یہ کہی کہ کتاب کھول کے رکھ دی گئی اور کہا کہ دیکھو، مرنے والے کی جائیداد میں نہ بیٹے کا حق ہے، نہ بیٹی کا حق ہے، نہ بیوی کا حق ہے، جب تک کہ مرنے والے کے واجبات ادا نہ کیے جائیں. خمس، زکات، حج، نماز اور روزہ. اب دو بیٹیاں، وہ بیٹیاں بھی ایسی جن کی اپنی بیٹیاں شادی کے قابل، اور ان کے پاس اتنے پیسے نہیں تھے کہ بیٹیوں کی شادی کر سکے. باپ کی جائیداد سے بیٹی کو اس کا حق مل رہا کہا نہیں، پہلے یہ سارے واجبات ادا ہوں گے، پھر کچھ بچے گا تو تمہیں ملے گا. ماشاءاللہ مرنے والے ایک اسٹیبلش قسم کے بے نمازی اور روزہ نہ رکھنے والے، 50 کے نماز اور روزے ہی میں ساری جائیداد ختم ہوئی جا رہی. بیٹی نے کہا کہ میرے گھر میں فاقے ہیں، میری اپنی جوان بیٹی بیٹھی ہے، شادی رکی ہوئی ہے، میش آ چکا، پیسے نہیں. کہا کہ نہیں بھائی، مسئلہ شرعی ہے. اور اس تیزی کے ساتھ ڈسپوز آف کر دیا گیا. اچھا، یہ مسئلہ ایز اٹ از میں نے اتنی جگہ پہ سنا، بلکہ بعض آرگنائزیشنز نے وصیت نامہ جو پبلش کیا ہے اس کے شروع میں بھی انٹروڈکشن میں یہ لکھ دیا کہ مرنے والے کی موت کے بعد پہلے اس کے واجبات ادا ہوں گے، اس کے بعد پھر وارثوں کا حق بنے گا. آپ کہہ رہے ہوں گے کہ نہیں بھائی، صحیح تو لکھا ہے اور وہ مسئلہ تو صحیح ہے، مولانا کیا پڑھ رہے ہیں؟ مولانا وہ پڑھ رہے ہیں جو امام نے کہا اور تمام مراجع نے لکھا کہ واجبات کی دو قسمیں، ایک فزیکل واجبات اور ایک مانیٹری واجبات. مرنے والے کے مال میں سے فزیکل واجبات پر ایک پاؤنڈ نہیں نکالا جا سکتا. ہاں، زکات، فطرہ اور خمس اور حج، یہ چار چیزیں اس کے مال سے نکالی جائیں گی. نماز اور روزے اگر قضا ہیں، یہ مرنے والے کے مال سے اس کو ادا نہیں کریں گے، اور اگر کوئی ایسا کرتا ہے تو وہ فعل حرام کر رہا ہے، ان معنوں میں کہ وارثوں کا حصہ کم کر رہا. ہاں، مرنے والا اگر وصیت کر کے گیا کہ میری نماز اور روزہ کرواؤ، تو وہ تو ہر آدمی کو اپنے مال کے 1/3 میں وصیت کا حق، اس میں نماز اور روزہ کیا، وہ کسی اور کام کی وصیت کرے اسے بھی پورا کریں گے. لیکن یہ خیال کرنا کہ کتاب میں لکھا ہے کہ خمس اور زکات پہلے ادا ہوگی تو اس کا مطلب نمازیں بھی پڑھوائی جائیں، غلط. جیسا کہ میں نے کہا کہ اگر نمازوں کا خرچہ آپ نے 5,000 نکالا مرنے والے کے مال سے، یہ ان وارثوں کا حق مارا گیا جو اس کے بیٹے اور بیٹیاں تھی، اور کسی کا حق مار کر چاہے آپ نماز روزہ بھی کرائیں تو وہ پہلے حرام ہوتا. اور یہ اتنا فیمس مسئلہ کہ بھائی جب مرنے والا مرے گا تو اس کا خمس، اس کا حج، اس کی نماز، اس کا روزہ پہلے. نماز اور روزہ اس کیٹیگری میں نہیں آتا، یہ فزیکل واجبات ہے. خیر، یہ تو چھوٹی سی بات اس لیے آ گئی کہ قرآن کریم کہہ رہا ہے کہ اگر تمہارے گھر میں روزی میں تنگی آئے تو اللہ پر الزام نہ لگانا، جا کے چیک کرنا تم نے کہیں مال میراث تو نہیں کھایا ہے، زہر کھانے والے پر زہر کا ایفیکٹ ہوگا، مال میراث کھانے والے کے رزق میں کمی کی جائے گی. یہ قرآن کے سورہ امام حسین کی آیت، پورا صرف آیتوں کا ترجمہ. یہ انسان کی روزی ہم تنگ کرتے ہیں، وہ سمجھتا ہے کہ اللہ نے اس کو پرابلم میں ڈالا. کلا، ہرگز نہیں. اس نے یتیم کی عزت نہیں کی ہے، مسکین کو کھانا نہیں کھلایا ہے، اور میراث کے مال کو یہ خود کھا گیا. اور یہ اتنا بڑا گناہ یہاں پہ ہو رہا. خیر، یہ بات تو آج ضمناً آ گئی. اصل عنوان کیا تھا؟ نالج نہ ہونے کی وجہ سے وہ بیچاری مومنہ نیکی کرنے جا رہی ہے. کیا نیکی کرنے جا رہی ہے؟ راہ خدا میں چیریٹی کر رہی. شوہر کے مرنے کے بعد بھی اللہ پر بھروسہ کرتے ہوئے کہ روزی دینے والا اللہ، اور نتیجہ یہ کہ جہنم کی آگ میں جل رہی. امام کا کام کیا؟ بارہ کے بارہ امام، ان کا اصل مشن کیا ہے؟ جہنم کی آگ میں جلنے سے لوگوں کو بچایا جائے. تو امام معصوم ہر اس عمل کو ختم کرتے ہیں جو ہمارے اور آپ کے لیے جہنم کو لے کے آتا. امام معصوم، یہ میدان کربلا میں آقا حسین کے ساتھیوں نے کہا. ہم خوش قسمت ہیں، ہمیں ایسا امام ملا جو ہمیں جہنم سے بچا کے جنت میں لے جا رہا. اور آقا حسین کہہ رہے کہ یاد رکھو، ہمارا کلمہ پڑھنے والے اگر جہنم میں جائیں گے تو صرف لیک آف نالج کی وجہ سے. اور یہی لیک آف نالج ہے جو ظہور امام کے موقع پر آ گیا. میں اپنے ٹاپک پر، یہی لیک آف نالج ہے جو ظہور امام کے موقع پر مومنین کرام کو امام کی اگینسٹ کھڑا کرے. یہ حدیث آپ نے سنی ہے نا کہ جب امام ظاہر ہوں گے. اب چونکہ آج خالی انٹروڈکشن ہو رہا ہے اس ٹاپک کا، کربلا سے ظہور، تو ایک دو حدیثیں بڑی فیمس پڑھ رہا ہوں، مگر یہ فیمس حدیثیں بھی ایسی ہیں جن کے میسج پہ ہم کبھی اٹینشن نہیں دیتے. آپ نے یہ سنا ہوگا نا کہ زمانے کا امام اس وقت آئے گا جب ساری دنیا ظلم سے بھر چکی ہوگی. یاد رکھیے، کربلا کے جہاد کا مقصد تھا ظلم کے خلاف ریزسٹنس، اور امام زمانہ کے جہاد کا مقصد ہے ظلم کا ہمیشہ ہمیشہ کے لیے خاتمہ. ایک بہت عجیب جملہ کہہ رہا ہوں، اللہ کرے کہ آپ اس جملے کا کوئی نیگیٹو امپیکٹ نہ لیں. اس کو میں کل سمجھاؤں گا، کیونکہ آج 8 منٹ اور 35 سیکنڈ پہلے مجھے مجلس ختم کرنا، ایٹ لیسٹ ٹرائی کرنا. لیکن جملہ سن لیجیے، آقا حسین نے اپنے پورے جہاد میں کبھی یہ نہیں کہا کہ میں دنیا سے ظلم ختم کرنے جا رہا ہوں. ظلم کے خلاف آدم سے لے کے امام زمانہ تک سب سے بڑا جہاد حسین نے کیا. مگر کیا کسی منزل پہ یہ کہا کہ میں ظلم کا خاتمہ کرنے جا رہا ہوں، میرے جہاد کے نتیجے میں دنیا میں ظلم نہیں رہے گا؟ یہ نہیں کہا آقا حسین. یہ صرف اور صرف زمانے کا امام کہے گا کہ میرے جہاد کا مقصد ہے دنیا سے ہمیشہ ہمیشہ کے لیے ظلم کا خاتمہ. ہر جمعے کو خطبے میں یہ حدیث ہم پڑھتے ہیں، یملع اللہ بہ الارض قسطاً وعدلا کما ملع ظلماً وجورا. یہ امام دنیا سے ظلم کا خاتمہ کرے گا. اب میرا ایک سوال سنی، آقا حسین کے جہاد کا مقصد ظلم کا خاتمہ کیوں نہ تھا؟ وائے؟ آقا حسین اتنا بڑا جہاد کر رہے ہیں، آخر آقا حسین اپنے جہاد کا یہ پرپس کیوں نہیں بتا رہے کہ میں ظلم ختم کرنا چاہتا ہوں؟ یہ امام زمانہ تک اس مسئلے کو کیوں ڈیلے کیا گیا؟ اور یہی وجہ ہے کہ آقا حسین کے بعد کوئی یزید ہمارے سامنے نہیں آیا. مگر ظلم تو رہا، چاہے متوکل عباسی جیسا ظالم ہو، حجاج ابن یوسف جیسا ظالم ہو، یا صدام و قدافی جیسے ظالم، ظلم رہا. کربلا کے جہاد کے بعد ظلم رہا. یہ امام زمانہ کا جہاد بتایا گیا. کیوں؟ میں امام مظلوم کے جہاد کو نعوذ باللہ کم نہیں کر رہا، ایک رات آپ کو سوچنے کے لیے دے رہا ہوں. کل اس کا جواب آپ کے سامنے آئے گا، اور وہیں سے پھر ہم اپنے براہ راست ٹاپک پہ آ جائیں گے. مگر اس ٹاپک پہ آنے سے پہلے ایک چھوٹی سی ریمائنڈر والی بات. روایتوں میں ہے کہ امام زمانہ اس وقت آئیں گے جب دنیا میں ظلم حد سے زیادہ بڑھ چکا ہوگا, حد سے زیادہ. یہاں تک حدیث کا جملہ کہ یہاں تک کہ اللہ کا گھر مسجدیں, یہ بھی ظلم کا مرکز بن چکی ہوں گی. مسجد جس کا کام ہے لوگوں کو ہدایت دینا, روایت یہ ہے کہ مسجدوں سے بھی لوگوں کو گمراہ کیا جا رہا ہوگا, تب امام آئیں گے. مگر آ رہے ہیں امام ظلم کا خاتمہ کرنے, اور پہلا جہاد کس کے خلاف کر رہے ہیں؟ اپنے شیعوں کے. بھائی امام ظلم کا خاتمہ کرنے آ رہے ہیں, ظالموں کے خلاف جہاد کریں. بلکہ جب سفیانی خانہ خدا پہ اٹیک کرے گا, اور ایک بہت عجیب حدیث ہے جسے میں کھل کے بیان نہیں کرنا چاہتا ہوں,